नमस्कार. कार्यक्रम संसार र विकासबाट म दीक्षा अवस्थी
र म नवीन दाहाल.
यो कार्यक्रम नेपाल दूर संचार प्राधिकरण र रेडियो नेपालको सहकार्यमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम मंगलबार बिहान 7 बजेको समाचार पछि 15 मिनटसम्म सुन्न सक्नुहुन्छ.
आजको कार्यक्रममा हामी नेपाल दूर संचार प्राधिकरणले सामुदायिक विद्यालयहरूमा स्थापना गरेको सूचना प्रविधि प्रयोगशाला आईसीटी ल्याबको प्रयोग र प्रभावकारिताका सन्दर्भमा दाङ जिल्लामा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका प्रधान अध्यापक सूर्य प्रकाश वर्मा र सोही विद्यालयमा कक्षा 12 अध्ययनरत छात्राद्वय विशुजा चौधरी र सिर्जना थारू कुमालसँग गरिएको कुराकानीमा आधारित सामग्री प्रस्तुत गर्छौं. साथै स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थाबारे रूकुम पश्चिमको 8-20 कोट नगरपालिका विशेष रिपोर्ट र साता गतिविधि समेत आजको प्रस्तुतिमा रहनेछन्.
संचार सूचना प्रविधि प्रयोगशाला निर्देशिका 2075 बनेसँगै संचार मन्त्रालयको निर्देशन बमोजिम भौतिक संरचना पुगेका कर्णाली प्रदेश र मधेस प्रदेशका प्रत्येक संघीय निर्वाचन क्षेत्रमा 6 विद्यालय र अन्य प्रदेशमा प्रत्येक निर्वाचन क्षेत्रमा 4 विद्यालयमा आईसीटी ल्याब स्थापनाका लागि सहयोग गर्यो. यसरी दूरसंचार प्राधिकरणले निर्माण गरेका आईसीटी ल्याबको प्रयोग के कसरी भइरहेको छ भन्ने चासो हुनु स्वाभाविकै हो. आईसीटी ल्याब निर्माण भएका विद्यालयमा पठन पाठनमा प्रविधिको प्रयोग गर्न सहज भएको र प्रविधिका क्षेत्रमा भइरहेका गतिविधिहरू बुझ्न विद्यार्थी र शिक्षकलाई सहज भएको प्रतिक्रिया हामीले पायौं. दाङको गढवा गाउँपालिका वडा नम्बर 3 रहेको श्री सरस्वती माध्यमिक विद्यालयका प्रधान अध्यापक सूर्य प्रकाश वर्मा,
उसले त हामीलाई कम्प्युटर चाहिँ 24 अनि त्यसपछि गएर प्रिन्टर अनि त्यसपछि गएर प्रोजेक्टर चाहिँ दिएको. पहिला चाहिँ यो हाम्रो विद्यालयमा अब 2-3 मात्रै चाहिँ कम्प्युटरहरू थिए. त्यसले गर्दाखेरि अब त्यो अफिसियल युजमा मात्रै प्रयोगमा आउँथ्यो. ल्याबहरू चाहिँ बनाइएको थिएन. अनि पछि चाहिँ यो एनटिसीले दिइसकेपछि त्यो आधारमा हामीले ल्याबको पनि निर्माण गऱ्यौँ. त्यो अनुसारले विद्यार्थीले पनि इन्भल्भ गराइयो र विद्यार्थी स्वयं आफूले पनि गरेर सिक्ने अवस्था चाहिँ बाटोमा चाहिँ क्रिएट भयो. पहिलेको भन्दा विद्यालय चाहिँ धेरै फर्को मारेको अवस्था चाहिँ छ. हामीले पाउने बित्तिकै त एकदमै सहजलाई स्वीकार गर्यौँ. यसको लागि त यो एनटिसीलाई विशेष धन्यवाद दिन चाहन्छौँ विद्यालय परिवारको तर्फबाट पनि. अनि अहिले चाहिँ हामीले सञ्चालन चाहिँ एकदमै फास्ट स्पिडमा नै गयो. त्यसले गर्दाखेरि पहिले त विद्यार्थीले कम्प्युटर के हो भन्ने कुरा किताबले ज्ञान मात्रै चाहिँ कम्प्युटर चाहिँ किताबमा मात्रै हेरेको फोटो चित्रहरू हेर्थे. विद्यार्थी अब त आफैले प्रयोग गर्न सकिरहेछन्. विद्यालय आफै प्रयोग गर्नु भएको हुनाले तिनीहरू त पुरै स्रोतमा प्रवेश मैत्री नै बनाइएको छ. एकदमै ठिक छ. अहिलेको अवस्थामा एकै स्रोत शताब्दीमा त यो त एकदमै हाम्रो लागि त असल साबित नै भएको छ. जसको कारणले गर्दाखेरि अहिले विद्यार्थीलाई बुझ्न र बुझाउन एकदमै सजिलो भएको छ.
विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएपछि कम्प्युटर विषयलाई अतिरिक्त कक्षाका रूपमा राखिएको छ. विद्यार्थीसँगै शिक्षकलाई पनि कम्प्युटरको प्रयोग फलदायी बनेको छ. तर विद्यार्थी संख्याको आधारमा कम्प्युटर संख्या नहुँदा अभ्यासका लागि पालो लगाउनु पर्ने बाध्यता रहेको बताउनुहुन्छ प्रधानाध्यापक वर्मा.
सुरुमा के गर्यो भने स्थानीय पाठ्यक्रम नआउन्जेलसम्म कम्प्युटरलाई हामीले अनिवार्य विषयको रूपमा प्रयोग गरिरहेको थियौँ र त्यो अनुसारले चाहिँ सञ्चालनमा आइरहेको थियो. अर्कै एक वर्ष जति हो स्थानीय पाठ्यक्रम लागू गरिसकेपछि कम्प्युटरको स्थानमा त्यही स्थानीय पाठ्यक्रम आइसकेपछि हामीले विद्यार्थीलाई एक्स्ट्रा क्लास भनेर चाहिँ सञ्चालन चाहिँ गराइरहेको अवस्था छ. त्यसले गर्दाखेरि विद्यार्थीहरूलाई पहिला के गर्यो भने कक्षा अनुसारले रुटिन बनिएको छ. त्यो कक्षा अनुसारले विद्यालयलाई इन्भल्भ गराइएको अवस्था चाहिँ छ. हौसला अत्यधिक बढ्यो. अब तिनलाई चाहिँ क्लास मेन्टेन गर्न चाहिँ अप्ठ्यारो हुन्छ. किनभने एउटै कक्षामा विद्यार्थी अब सरकारी विद्यालय भएको हुनाले अब कुनैमा चाहिँ 50-60 त कुनैमा 70-80 विद्यार्थी पनि भएको हुनाले त्यस्तो अवस्थामा त्यसले चाहिँ क्लासलाई फेरि सञ्चालन गर्नको लागि 2-3 सँगै एउटा कम्प्युटरमा सँगै बसाल्ने अवस्था हुन्छ र त्यसले गराउँदाखेरि एउटै कक्षालाई लगभग 2-3 गराउनु पर्ने अवस्था हुन्छ. त्यसले गर्दाखेरि त्यो चाहिँ समस्या चाहिँ देखिएको हो. अब हामीसँग मानव 2 अथवा 3 ल्याबहरू भइदिएको भए त समस्या आउँदैन थियो. अब हाम्रो चाहिँ सीमित मात्रामा भएको हुनाले त्यो समस्या चाहिँ एकदमै आकाश चाहिँ रहेको अवस्था छ.
अतिरिक्त कक्षाका रूपमा कम्प्युटर विषय राख्नुपर्ने बाध्यताले विद्यार्थीबाट शुल्क उठाउने नियम बनाउन लागेको विद्यालय परिवारले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई थप कम्प्युटर उपलब्ध गराउन आग्रह समेत गरेको छ. पुनः प्रधानाध्यापक वर्मा.
अब एउटा चाहिँ के भने हामीले छुट्टै चाहिँ फी उठाउनु पर्ने अवस्था चाहिँ देख्छु. स्थानीय पाठ्यक्रम लागू भइसकेपछि एक्स्ट्रा क्लास सञ्चालन गर्नको लागि त त्यसलाई टाइम पनि दिनुपर्ने र त्यसको लागि चाहिँ के रकम उठाउनु पर्ने अवस्था चाहिँ हुन्छ। तर अहिले चाहिँ के भने निशुल्क शिक्षा भइसकेको हुनाले त्यस्तो अवस्थामा रकम के को आधारमा कसरी उठाउने भन्ने कुरा अभिभावकलाई अलिक बुझाउन चाहिँ अप्ठ्यारो हुन्छ। कारण के भने विद्यालयमा छ भने तपाईँहरूले किन उठाउने भन्ने कुरा प्रश्न चाहिँ हुन्छ। तर बाहिरको तुलनामा हेरेर पछि चाहिँ हो ल ठिकै छ, केही पनि भएन भने यसै सर्भिसिङ चार्जहरू केही चाहिँ कहिले काहीँ अब लाग्ने कुरा अथवा विद्युतको खर्च हुन्छ, बरु त्यो हामी चाहिँ दिन तयार छौँ भनेर चाहिँ भनेछन्। अब अहिलेसम्म त उठाइएको अवस्था छैन, आगामी सत्रदेखि चाहिँ उठाउने योजना चाहिँ विद्यालयले गरेको अवस्था चाहिँ छ। अहिलेलाई संचार मन्त्रालयमा पनि यो एउटा प्रपोजल पेश गरेको अवस्था छ, किनभने एउटै ल्याबले पनि सबै विद्यार्थीलाई त्यति विद्यार्थीलाई 12-13 सय जति विद्यार्थीलाई पनि कक्षा सञ्चालन गर्न अप्ठ्यारो हुने भएको हुनाले सब ल्याबको लागि र शैक्षिक सामग्रीको लागि हाम्रो विद्युतीय सामग्रीहरू जुन हाम्रो चाहिँ कम्प्युटरसँग रिलेटेड भए यस्ता सामग्रीको माग गरिएको छ। यदि भयो भने हामीले लगभग भएन भने एउटा दुईवटा चाहिँ ल्याबहरू कम्प्युटर ल्याबहरू थप्ने चाहिँ योजनामा चाहिँ छौँ। आगामी शैक्षिक सत्रबाट चाहिँ सकभर हुन सक्छ भने आइटी बेसिस चाहिँ क्लासहरू सञ्चालन गर्ने पक्षमा चाहिँ गइराखेको अवस्था।
ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरूलाई कम्प्युटर सम्बन्धी सैद्धान्तिक ज्ञान र प्रयोगत्मक अभ्यास गर्न सहज भएको छ। विद्यार्थीहरूलाई पालोमा कम्प्युटर सिक्ने व्यवस्था मिलाइएको छ। कक्षा 12 अध्ययनरत छात्रा विसुजा चौधरी,
पहिला सुरुमा त ओपन गर्ने अनि एमएस वर्ड, एमएस एक्सेल, पावर पोइन्ट, नोटप्याड, वर्डप्याड अनि टाइपिङ गर्ने। त्यसमा हामीले नसिकेको सबै सिक्न पाइन्छ। सबभन्दा मेन त अब टाइपिङ गर्ने पनि आउँछ गर्ने। त्यसमा अहिलेको जेनेरेसनमा कम्प्युटर नसिकी केही काम गर्न सकिन्न।
कक्षा 12 अध्ययनरत छात्रा सिर्जना थारू कुमाल, कम्प्युटर ल्याब स्थापना हुनुभन्दा अघि कम्प्युटर सम्बन्धी झिनो ज्ञान भए पनि अहिले सहजै कम्प्युटर चलाउन सक्षम भएको बताउनुहुन्छ।
हामीले त 3 महिनासम्म सिक्न त सिक्यौँ अगाडि कम्प्युटर ल्याबमा। हामीले एमएस एक्सेल अनि इन्टरनेट सम्बन्धी पनि त्यसमा सिकाइयो। त्यसपछि पावर पोइन्ट के हो अनि वर्डप्याड नोटप्याडहरू जस्तो यस्तो सबै सिकाइयो कम्प्युटरमा। अरू विद्यार्थीहरू पनि सिक्छन् अनि हाम्रो पालो आउँछ भने पालै पालो हो के विद्यार्थीहरूको। यसमा थप ज्ञानहरू पनि पाउन सकिन्छ कम्प्युटर ल्याबको सम्बन्धी। अनि त्यसपछि अरू बाहिरी ज्ञानहरू पनि यसमा धेरै नै हुन्छन्, किनभने अरू ठाउँमा जुनसुकै ठाउँमा गए पनि कम्प्युटर बाहिरी नलेज छ कि नै भनेर सोध्छन्। त्यसैले यसको आवश्यक बढी नै छ।
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। विद्यार्थी संख्याका आधारमा कम्प्युटर उपलब्ध गराउनु पर्ने र स्थानीय तहको पाठ्यक्रमका साथै कम्प्युटर सम्बन्धी विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने सरकारवालाहरूको भनाइ छ।
सूचना प्रविधि मैत्री सेवा प्रवाहलाई कार्यान्वयन गर्न स्थानीय तहहरूले इन्टरनेटको प्रयोगलाई प्राथमिकता दिएका छन्। रुकुम पश्चिमको 8-20 कोट नगरपालिकाले पनि महत्वपूर्ण सूचना र समाचार, बजेट तथा कार्यक्रम, योजना, खरिद, सेवाहरूबारे नगरपालिकाको वेबसाइट, एप्स र सामाजिक सञ्जाल मार्फत जानकारी गराउने काम गरिरहेको छ। तुलसी सापकोटाको रिपोर्ट।
रुकुम पश्चिमको 8-20 कोट नगरपालिकाले सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। नगरपालिकाले नेपाल सरकारले ल्याएका लेखामा सूत्र, पाम्स लगायतका विभिन्न सफ्टवेयरको प्रयोग गरेर काम गरिरहेको छ भने अनलाइन राजस्व संकलन, नगद भुक्तानीका लागि अनलाइन प्रणालीको प्रयोग, अनलाइन घटना दर्ता लगायतका काम प्रविधि मार्फत गरिरहेको छ। 8-20 कोट नगरपालिकाका सूचना अधिकारी एवं इन्जिनियर राजेश गौतम,
हामीले यो पेमेन्ट सिस्टम चाहिँ सूत्र अनि राजस्वको प्रणाली पनि सूत्रबाट युज गरेका छौँ। यो आर्थिक वर्षदेखि लेखा सिस्टम पेमेन्टको सिस्टममा अहिले चाहिँ राजस्वको सिस्टम पनि हामीले सूत्रबाट नै गर्ने गरेका छौँ। जिन्समा चाहिँ हाम्रो पाम्सहरू युज भइरहेको छ। खास हाम्रोमा चाहिँ इन्टरनेट सेवाको चाहिँ अलि अपुग छ। हाम्रो 14 वडामा चाहिँ 1-2-3 वडामा चाहिँ अत्यन्त विकट छ होइन। त्यो ठाउँमा इन्टरनेट सेवा पुर्याउन चाहिँ हाम्रो यो नेपाल टेलिकमको टावरहरू चाहिँ 4G सञ्चालनमा छ। तर त्यो चाहिँ कस्तो भयो भने चाहिँ सोलर टावरहरू छ। घाम लाग्दा चाहिँ टावरले काम गर्ने, नेटको पहुँच हुने, नलाग्दा चाहिँ अनि कामै नहुने, त्यस्तो सेवाबाट वञ्चित हुने चाहिँ अवस्था छ। नगरपालिकामा चाहिँ डिजिटल हाजिरी छ, तर वडामा चाहिँ डिजिटल हाजिरी सञ्चालन भएको छैन अहिलेसम्मलाई चाहिँ। त्यहाँ चाहिँ डाटा सिस्टमै युज गरिरहेको छौँ होइन। घटना दर्ताको चाहिँ काम अनलाइनबाट हुन्छ अनि यो राजस्वको काम पनि अनलाइन हुन्छ।
नगरपालिकाले आफूले प्रदान गर्ने सेवाहरू, जानकारी दिने खरिद, बजेट, ऐन नियम तथा निर्देशिकाहरू र कार्यालयका सूचनाहरू कार्यालयको वेबसाइट र सामाजिक सञ्जाल मार्फत आम नागरिकसम्म पुर्याउने काम गरिरहेको छ। नगरपालिकाका केही ओडाहरू क्षेत्रहरू अत्यन्तै दुर्गम रहेको र विद्युत तथा इन्टरनेट नपुगेका कारण प्रविधि मैत्री सेवा प्रवाहमा केही प्रभाव परेको भए पनि इन्टरनेट सेवा विस्तार लगायतका कामका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सबै ओडा तथा सरकारी निकायहरूमा सूचना प्रवाहका लागि ग्रुप म्यासेज गर्ने व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल मार्फत सूचना दिने, बैठक लगायतबारे जानकारी गराउने आदि काम गरिरहेको आठ विस्कोट नगरपालिकाका सूचना अधिकारी एवं इन्जिनियर गौतम बताउनुहुन्छ।
इन्टरनेटको अभावले गर्दा चाहिँ अलि समस्या चाहिँ छ हाम्रोमा, ओडा चाहिँ विकट एरियामा पर्ने भएर समस्या छ। पालिकामा चाहिँ डिजिटल बुढापत्र छ, तर ओडा कार्यालयहरूमा चाहिँ अहिले पनि अनि डिजिटल बुढापत्र चाहिँ युज भएको छैन। आठ विस्कोट नगरपालिकामा चाहिँ हाम्रो नगरपालिका आफ्नो वेबसाइट छ, 14 ओडामा हामीले चाहिँ ओडाको वेबसाइटहरूमा चाहिँ सूचना आदान प्रदान गर्छौँ। अनि यो बैठकहरूको चाहिँ अफिसबाट पत्रकार छौँ, त्यो चाहिँ हामीले अफिसको वेबसाइटमा अनि कर्मचारीहरूको पनि एउटा ग्रुप छ, त्योमा सामाजिक सञ्जालमा राखेर त्यसरी गर्ने गरेका छौँ, ग्रुपहरू बनाएर।
सबैवटामा अनलाइन राजस्व संकलनको काम शुरू गरेको, स्थानीय तहमा विद्युतीय हाजिरी, कम्प्युटर मार्फत कार्यालयका कामकाज गर्ने काम भइरहेको भए पनि नगरपालिकाभित्रका सबैवटा कार्यालयहरूमा इन्टरनेट सेवा विस्तार गर्न विद्युत नपुगेको र कठिन रहेको आठ विस्कोट नगरपालिकाका सूचना अधिकारी एवं इन्जिनियर राजेश गौतमको भनाई छ। दुर्गम क्षेत्र, विद्युतको समस्या, कम क्षमताको इन्टरनेट सेवा, समय समयमा अवरूद्ध भइरहने समस्या, दक्ष जनशक्तिको अभाव, आर्थिक अभाव आदिका कारण प्रविधिको प्रयोगमा केही चुनौती भए पनि प्रविधिको प्रयोगले सेवा प्रवाहलाई सरल, सहज र विश्वसनीय बनाउन सकिने बताउनुहुन्छ आठ विस्कोट नगरपालिकाका सूचना अधिकारी एवं इन्जिनियर राजेश गौतम।
चुनौती त धेरै नै छ, विकट भूगोलले गर्दाखेरि अब टावरको सञ्चालन, नेपाल टेलिकमको चाहिँ टावरको इन्टरनेट सेवा पुगेको छैन धेरै ठाउँमा। इन्टरनेट त के हाम्रोमा अझ राम्रोसँग यो घाम नलाग्दाखेरि फोन पनि सञ्चालन नहुने अवस्था छ। धेरै ठाउँमा अहिलेसम्म विद्युत पुर्याउनलाई पनि विद्युत पनि पुगेको छैन। हाम्रो यस आठ विस्कोट नगरपालिकाको केन्द्रमा राडी जिल्लामा मात्र अहिलेसम्म विद्युत सञ्चालन भएको छ, अनि ओडाहरूमा सञ्चालन हुन बाँकी नै छ। गाउँघरमा पुग्न आठ विस्कोट नगरपालिकाको राडी जिल्लासम्म चाहिँ अहिले चाहिँ एन्टी फाइबर र अनि टेकमाइन फाइबरको चाहिँ फाइबर नेट पुगेको छ। अरू ओडाहरूमा चाहिँ वायरलेस सिस्टमबाटै सञ्चालन हुने हो। भर्खर भर्खर इन्टरनेटको पहुँच चाहिँ यस केन्द्रसम्म पुगेको छ होइन। त्योभन्दा बाहेक अन्य ओडामा पुर्याउनु त धेरै नै चुनौती छ, जनशक्तिको अभाव छ होइन, टेक्नोलोजीको अभाव भइहाल्यो। नगरपालिकाको विद्युत पुर्याउनुमा चाहिँ पहल गरिरहेको छ, हामीले चाहिँ उसँग यो विद्युत प्राधिकरणसँग गरेर अनि नेपाल टेलिकमसँग पनि हामीले यो इन्टरनेट र पुर्याइदिनु हुने भनेर आवश्यक पहल चाहिँ गरिरहेको छ।
नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय तहहरू प्रविधि मैत्री बन्नु अबको आवश्यकता हो। प्रविधिको प्रयोग गरी स्थानीय तहले दिने सेवा प्रवाहलाई सरल, सहज र विश्वसनीय बनाउन सकिन्छ। यसका लागि स्थानीय तहमा आवश्यक र दक्ष जनशक्तिको विकास, विद्युत र गुणस्तर इन्टरनेटको विस्तार र त्यसमा नागरिकको पहुँच विकास हुनु आवश्यक देखिन्छ।
तपाईँ यता आउनुहोस्, हामी यहाँ काम गर्दैछौँ।
ए अर्को सर यहाँ आउनु न।
ए भाइ, काम गर काम।
कस्तो मान्छे नमान्ने यार भनेको। ए मदन बाजर,
नाउ
त्यो टावर छ नि, त्यहाँ विकिरण भन्ने हुन्छ अरे होइन, त्यसले मान्छेको स्वास्थ्यलाई नराम्रो असर गर्छ अरे। क्या
कसले भने?
हल्ला सुने
जनताको स्वास्थ्यमा विकिरणले असर नगरोस् भनेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्दै टावर निर्माण गरेर सञ्चालनमा ल्याएको छ। ढुक्क हुनुहोस् र दूरसञ्चार सेवाको उपभोग गर्नुहोस्।
हो नि, संसारमा सबै देशहरूमा यस्तो टावरहरू हुन्छन्, त्यहाँ पनि मोबाइल इन्टरनेट त्यहाँ पनि चल्छ, हाम्रो देशमा त्यस्तै त हो नि।
यो टावरको विषयमा जुन मलाई एउटा भ्रम थियो नि, आजदेखि त्यो भ्रम हट्यो।
अबदेखि हल्लाको पछि कहिले नलाग्नु।
लाग्दैन, तिम्रै पछाडि लाग्छ है।
नेपाल दूरसञ्चार प्राधिकरण जमल।
अब साता गतिविधि। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा ब्यान्डविथ प्लेटफर्म अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेको सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णय गर्नुभएको छ। दोस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा ब्यान्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गर्नुभएको हो। मन्त्री शर्माले एक वर्षको बीचमा संचार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनः संरचनामा ध्यान केन्द्रित गर्ने बताउनुभयो।
हवस् त, यिनै विषयहरूका साथ आजलाई नेपाल दूरसञ्चार प्राधिकरणद्वारा प्रायोजित कार्यक्रम संचार र विकास यति नै। अर्को मंगलबार बिहान 7 बजेको समाचारपछि पुनः दूरसञ्चार क्षेत्रका विविध विषयका साथ उपस्थित हुने नै छौं। सहकर्मी विद्या प्रसाद उपाध्याय सहित हामी पनि विदा हुन्छौं। नमस्ते।